بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے عراق میں عرب سربراہی اجلاس کی تیاری اور دہشت گردانہ کاروائیاں. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین عراق میں 29 مارچ کو عرب سربراہی اجلاس ہونے والا ہے جس کی تیاری کے لیے حکومت نے ملک کے تمام سرکاری اداروں میں ایک ہفتے کی چھٹی کا اعلان کر دیا ہے. دوسری طرف اجلاس کو رکوانے کے لیے دہشت گردوں کی کوششیں بھی تیز ہو گئی ہیں. چنانچہ منگل کو عراق کے مختلف شہروں میں 20 سے زائد کار بموں کے دھماکے ہوئے جن میں مجموعی طور پر 60 افراد جاں بحق اور 200 سے زائد زخمی ہوئے، جبکہ متعدد کار بموں کو عراقی سیکیورٹی اہلکاروں نے پتہ لگا کے ناکارہ بنا دیا تھا. عراقی حکومت نے اعلان کیا ہے کہ ان دہشت گردانہ کاروائیوں سے عرب سربراہی کانفرنس کا پروگرام متاثر نہیں ہوگا. یہ ایسی حالت میں ہے کہ علاقے کی بعض عرب حکومتیں بھی یہ چاہتی تھیں کہ عرب سربراہی اجلاس بغداد میں نہ ہو، لیکن اب بغداد میں اس اجلاس کے انعقاد کی تیاری مکمل ہو چکی ہے اور انعقاد تقریباً یقینی ہو چکا ہے. گویا کی دہلی اسٹوڈیو سے میں ڈاکٹر ظفر الاسلام خان صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں. ڈاکٹر ظفر الاسلام خان صاحب، السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
خان صاحب، عراق میں منگل کو مختلف شہروں میں کار بموں کے 20 دھماکے ہوئے جن میں 60 افراد جاں بحق اور 200 سے زائد زخمی ہوئے. ان کاروائیوں کے بارے میں آپ کی رائے کیا ہے؟ یہ کون لوگ ہیں اور کس مقصد کے تحت عراقی عوام کا قتل عام کر رہے ہیں؟
نہیں، یہ تو کہنا قبل از وقت ہوگا کہ یہ کس نے کیا ہے، لیکن ایسا ضرور ہے کہ ایسی طاقتیں ہیں جو کہ وہاں پر امن و امان نہیں ہونے دینا چاہتی، ان کا بھی یہ کام ہو سکتا ہے. اسی کے ساتھ ساتھ یہ بھی ایک حقیقت ہے کہ جو سامراجی طاقت وہاں پہ یعنی امریکہ قابض ہو چکی ہے، وہ پوری طرح سے وہاں سے نہیں گئی ہے اور اب بھی بڑی حد تک قابض ہے. اس کی فوجیں آج بھی وہاں موجود ہیں، اگرچہ ان کا نام بدل گیا ہے. اور اسی کے ساتھ ساتھ انہوں نے وہاں کے جو سب سے اہم ذخائر ہیں یعنی تیل کے ذخائر، ان کو اپنے اندر بندر بانٹ کر لیا ہے. تو اس بات کا امکان بھی ہے کہ مزاحمتی جو تحریک وہاں پر بہرحال چل رہی ہے، اس کا بھی یہ کام ہو، یا ایسے لوگ ہوں جو کہ وہاں پر امن و امان نہیں قائم ہونے دینا چاہتے اور چاہتے ہیں کہ وہاں کے عوام کم سے کم اب جو کہ ایک نئی صورتحال بہرحال پیدا ہوئی ہے، امریکہ کا پوری طرح سے کنٹرول اب نہیں رہ گیا ہے لیکن بہرحال اب بھی ہے، تو وہ نہیں چاہتے ہیں کہ عوام کو اب 10 سال کے بعد کچھ سکون ملے.
جی، بہت بہت شکریہ خان صاحب. اور ناظرین، ہمارے اسلام آباد اسٹوڈیو میں پاکستان کے ممتاز تجزیہ نگار اظہر عابدی صاحب موجود ہیں. عابدی صاحب، السلام علیکم.
وعلیکم السلام.
عابدی صاحب، عراق میں حالیہ بدامنی اور دہشت گردی کے پیچھے کون سے عوامل کار فرما ہو سکتے ہیں؟
اس صورتحال کو اس تناظر میں دیکھنا ہوگا کہ کون سی ایسی قوتیں ہیں کہ جو عراق کو ڈیسٹیبلائز کرنا چاہتی ہیں، یعنی دوسرے معانی میں کون سے ایسے حلقے ہیں، کون سی ایسی طاقتیں ہیں کہ جن کے لیے سٹرونگ عراق جو ہے وہ ایک خطرہ ہے. देखिए इराक एक मिडिल ईस्ट के हवाले से यानी शर्क औसत के हवाले से और दुनिया के हवाले से एक बहुत अहम मुल्क है, और कहा जाता है और सही तौर पर जाना जाता है कि दुनिया की जो चंद पहली तहजीबें फूटी उसमें पहली तहजीब जो है वो इराक में फूटी। तो इराक इस लिहाज से दुनिया में एक अहम तरीन मुल्क तो है ही, लेकिन अपने ऑयल रिजर्व्स के लिहाज से, अपनी अफरादी कुव्वत के लिहाज से भी एक बहुत अहम मुल्क है, और हमेशा साम्राज्य की नज़रें जो हैं वो इस मुल्क पर रही हैं। आप अगर पिछली सदी देखें, जो जितनी जंगें हुई, अजीम जंगें हुई, उनको देखें तो इराक का एक बड़ा अहम रोल जो है और इस खित्ते का अहम रोल रहा है। अब यहाँ पर मौजूदा गवर्नमेंट जो है अमरीकी इनखला के बाद, अमरीका का ज़्यादातर फौजें वहाँ से निकल गईं, लेकिन जैसे अभी हमारे फाजिल तजिया निगार कह रहे थे कि अमरीकी प्रेजेंस वहाँ उनके एक बहुत ह्यूज सिफारत खाने और उसके जो मुलाजमीन हैं उनकी सूरत में और दीगर पर्सनल की सूरत में मौजूद है। लेकिन बहरहाल ये बात है कि जिस तरह से सोचा जा रहा था कि अमेरिका की फौजों के निकलते ही इराक जो है वो ये शायद ये गवर्नमेंट उसको ना संभाल पाए, या जो पिछले इलेक्शन हुए उसमें भी बहुत ज़्यादा डेड लॉक रहा, लेकिन अल्हम्दुलिल्लाह वहाँ पर गवर्नमेंट भी बनी और फिर इराकी गवर्नमेंट ने अपना जिसको कहना चाहिए कि गिरफ्त भी अपने मुल्की मामलात पर जो है वो काफ़ी हद तक जो है वो करना शुरू कर दी। तो देखा तो इस लिहाज से तो हम इसको एक कामयाब गवर्नमेंट कह सकते हैं, लेकिन वो ताकतें, वो हल्के कि जो नहीं चाहते कि इराक स्टेबलाइज हो, वो वहाँ पर ये सारी दहशतगर्दी पिछले कई साल से, कई बरसों से कर रहे हैं। अब इसमें दो हल्के, दो ताकतें, जो दो नाम सामने आते हैं उनमें सबसे पहला तो वही है कि जाहिर है कि अमेरिकन फौजें निकलने के बाद, इन साम्राज्य ताकतों के, अमेरिका बरतानिया के वहाँ से जाने के बाद, अगर ये खित्ता जो है इसमें इस्तेकाम आता है तो जाहिर है फौरी तौर पर उनका असर रसूख भी कम होगा और ये समझा जाएगा कि उनकी इस इलाके में चंदा ज़रूरत नहीं। तो पहला जो ख्याल जाता है, पहली उंगली जो उठती है वो फौरन उन्हीं ताकतों पर उठती है, और आप पिछले बहुत सी आने वाली किताबों का अगर मुताला करें और जो हमें इंफॉर्मेशन मिलती है कि किस तरह से CIA और अमरीकी और वेस्ट की खुफिया एजेंसियाँ बम ब्लास्ट करवाती हैं, किस तरह दूसरे मुल्कों के लीडर्स को जो हैं वो मरवाती हैं और किस तरीके से अदम इस्तेकाम करती हैं, तो ये हमें, ये बहुत सी कारस्तानियाँ इन हल्कों की और इन एजेंसियों की जो हैं वो हमारे इल्म में है। लिहाजा सबसे पहला तो जो ध्यान जाता है वो वही जाता है कि डिस्टेबलाइजेशन इस खित्ते में अमरीका चाहता है, बरतानिया चाहता है, वेस्टर्न ताकतें चाहती हैं। दूसरा ख्याल जो जाता है वो अब बहुत से बम ब्लास्ट को की वो रिस्पॉन्सिबिलिटी भी क्लेम करते हैं, वो अलकायदा है। अलकायदा भी नहीं चाहता कि वो किसी तौर पर जो है वहाँ पर मौजूदा हुकूमत के जो इराक के तमाम तबकों को साथ लेके चल रही है और वहाँ पर एक वसील बुनियाद हुकूमत है जिसमें शिया, सुन्नी, कुर्द सारे मौजूद हैं, वो वहाँ पर मजबूत हो, तो दूसरा ख्याल जाहिर है उसका। लेकिन मैं इसको इस तनाजुर में देखता हूँ, अगर मेरे आप जो मेरी मालूमात हैं और जो मेरा जाती तजिया है कि ये एक ही सिक्के के दो रुख हैं। हम पाकिस्तान में देखते हैं या हमारे यहाँ खबरें आती हैं कि कभी कुछ तालिबान जो हैं वो फेवरेट्स हो जाते हैं, कुछ तालिबान जो हैं वो दुश्मन ठहराए जाते हैं, कुछ तालिबान जो हैं वो काबिल कबूल होते हैं, और क्या खिचड़ी पक रही है आलमी ताकतों के दरमियान और अलकायदा के दरमियान, वो बड़ी कंफ्यूजिंग जो है बाज़ुकात हो जाती है। तो मेरा जो अपना तजिया वो यही है कि अलकायदा भी साम्राज्यी ताकतों का दूसरा रुख है और वो इस्लाम की एक ऐसी जो इंटरप्रिटेशन करते हैं, ऐसी तौजीह पेश करते हैं कि जो इस मौजूदा ज़माने में किसी सूरत में भी जो है वो बल्कि इस्लाम को यूँ कहना चाहिए कि एक ऐसे दीन के तौर पर मुतारिफ़ कराते हैं जो ज़माने के तकाजों के मुताबिक नहीं है। तो अगर अलकायदा को भी आप देखेंगे तो डांडे पीछे जाके साम्राज्यी ताकतों ही से मिलेंगे। एक वक्त तो था कि ये ताल्लुकात अज़हर मिन शम्स थे और खुद ये एजेंसियां कहती थी कि हमने अलकायदा को बनवाया। अब बहरहाल कहा जाता है कि उनके दरमियान जो है कोई टकराव की सूरत है जो यकीनी नहीं है। तो ये दो हल्के जिनको हम इन इस जो ये गैर इस मुस्तहकम करने की राग को कोशिश की जा रही है वो उनको ब्लेम जाता है, लेकिन जैसा मैंने अर्ज किया कि ये एक ही सिक्के के दो रुख हैं। अब उसमें जो ये आपने अभी अपनी तमहीद में इशारा किया था कि वहाँ पर अरब समिट जो है वो होने जा रही है अगले हफ्ते उसको रुकवाने की साजिश हो सकती है। एक बात आप ख्याल रखिए कि सिर्फ अरब समिट, ये भी एक बहुत बड़ा इवेंट है नो डाउट, कि इराक ऐसा मुल्क के जो जिन पर साम्राज्य ताकतों का कब्जा था और अभी भी वहाँ पर जो है वो मौजूद हैं किसी न किसी शक्ल में, और जो बिल्कुल जंग की वजह से तबाह हाल हो गया था, और उससे पहले डिक्टेटर सद्दाम ऐसे डिक्टेटर जिनको इन्हीं ताकतों ने जो है वो मजबूत किया था, उसकी वजह से इराक अपना रोल जो एक मुस्बत रोल है उसने वो खो दिया था। लेकिन अभी आप देखिए कि गुज़िश्ता अय्याम में इराक ने अपना वो रोल शुरू कर दिया। अगर आप पिछले 2-3 महीने के इवेंट्स को देखें तो इराक के बहुत से मिनिस्टर्स ने, जिनमें कम्युनिकेशन मिनिस्टर हैं, जिनमें रिकंस्ट्रक्शन के मिनिस्टर हैं, उनके नायब सदर हैं, उन्होंने ईरान के दौरे किए और एक बड़ी कॉपरेशन की फिजा इन दो जो मुल्क हैं उनमें कायम होने जा रही है। इराक जो एक बड़ा अहम मुल्क है अरब की प्लेयर के हवाले से, ईरान जिसको अजम का मुल्क कहा जाता है, ये दो ममालिक जो वसाइल के लिहाज से भी और ह्यूमन रिसोर्स के लिहाज से भी बहुत मजबूत हैं, ये अगर करीब आते हैं तो मेरा नहीं ख्याल कि इस खित्ते में फिर साम्राज्य ताकतों की कुछ चल पाएगी। तो ये जो बड़ा क्लोज कोऑपरेशन शुरू हुआ है उसकी वजह से भी ये ताकतें चाहती हैं कि इराक में किसी तरह स्टेबिलिटी ना होने पाए। इसके बाद आप देखिए, मैं जब मार्च के इवेंट्स देखता हूँ इराक में, तो वहाँ पर एक बहुत बड़ी रैली बसरा में निकाली गई जिसमें ये मुतालबा किया गया कि इराक में जो है वो स्टेबिलिटी हो और इराक में अनएम्प्लॉयमेंट खत्म हो, यानी एक खत बनता हुआ इराकी कौम का जो है और हदफ बनता हुआ नजर आ रहा है। इसके बाद पिछले दिनों एक बहुत अहम रैली जो है वो बगदाद में हुई जो बहरीन के हवाले से है, बल्कि उस रैली में तो ये मुतालबा किया गया कि अरब समिट कॉन्फ्रेंस में बहरीन के किंग को शिरकत ना करनी दी जाए कि वो जुल्म कर रहे हैं वहां अपनी अवाम पर। तो ये जो रोल इराक अदा करने जा रहा है अपने मुस्बत फिक्र के हमसाया मालिक के साथ, ये साम्राज्य ताकतों को किसी सूरत भी भाता नजर नहीं आ रहा। और जाहिर है कि अगर इराक और ईरान मिलके और जो मिड ईस्ट के दूसरे खत्ते के मुस्बत मालिक हैं और जहां पर ऐसी हुकूमतें कायम हैं या हो सकती हैं कि जो अवाम की जो तमन्नाएं हैं उनके मुताबिक जो है वो अपनी पॉलिसीज को वजह करें, तो वो किसी सूरत में भी साम्राज्य ताकतों को, जिसको यूं कहिए कि वो चाहती नहीं है कि ये हो। तो मेरा ये ख्याल है कि ये अनस्टेबिलिटी, ये गैर मुस्तहकम करने की कोशिशें जो हैं, इनका मेरे ख्याल से तो पहला ब्लेम जो है उन्हीं ताकतों को जाता है कि जो किसी सूरत में इराक को एक मुस्बत सिमत में तरक्की करने नहीं देना चाहती।
बहुत बहुत शुक्रिया। और नाज़रीन, टेलीफोन लाइन के जरिए हमारा राबेता बरकरार हुआ है पाकिस्तान के सीनियर सहाफी और मुमताज तजिया निगार आगा मसूद हुसैन साहब से। आगा मसूद हुसैन साहब, अस्सलाम वालेकुम जनाब।
अस्सलाम।
आगा मसूद हुसैन साहब, इराक में हालिया दहशत गर्दी जिसमें 20 से ज्यादा कार बमों के धमाके हुए, 60 अफराद उसमें जां बहक हुए, 200 से ज्यादा जख्मी हुए, आपके ख्याल में इन कार्रवाइयों का हदफ और मकसद क्या है?
देखिए, ये बात तो समझने आने वाली बात है। आपको मालूम है कि 27 से लेकर 28-29 तक अरब लीग का इजलास हो रहा है, और मैं समझता हूँ सद्दाम हुसैन के बाद ये पहला अरब लीग का इजलास है कि जिसमें पूरे जायजा लिया जाएगा इराक की हुकूमत का, इसकी कारकर्दगी का, फिर इसके ताल्लुकात का, फिर इराक की फॉरेन पॉलिसी का भी। लेकिन आपको मालूम है कि हमारा इराक के जो पड़ोसी है यानी सऊदी अरब से जिस तरीके से बाज अफराद की मैं लफ्ज फिरका परस्ती का इस्तेमाल करने से इज्तनाब बरत रहा हूँ क्योंकि ये एक अच्छा तासुर नहीं होगा, लेकिन सऊदी अरब की तरफ से बाद लोगों की हौसला अफजाई की जा रही है, और यही वो लोग हैं कि जिन्होंने 23 फरवरी को भी बहुत बड़ा मतलब ये के ब्लास्ट किए थे और जिसमें बहुत से लोग शहीद हुए थे, और अब भी यही लोग शामिल हैं और इनको बाकायदा ऐसी हुकूमतों की हिमायत हासिल है कि जो इराक के अंदर नहीं चाहते कि यहाँ पर किसी किस्म का इस्तेहकाम हो, यहाँ पर किसी किस्म की मजबूती पैदा हो या नूर अल मालकी की हुकूमत को काम करने का मौका मिले। तो यही वो लोग हैं। अब मंगल के दिन जो हुआ उसमें 60 अफराद शहीद हुए, 200 से ज्यादा जख्मी हुए, और ये है कि करबला से लेके पूरे जुनूब और शुमाल तक जो थे वो धमाके होते रहे। तो ये कौन करा रहा है, और फिर ये कि हथियार कहाँ से आ रहे हैं और इनके कौन हाफ कर रहा है। खुद आपको इस सिलसिले में बड़ी हैरत होगी कि जो मगरब के अखबार हैं, खुद अमेरिका में जो अखबार हैं जो इराक पर खासी निगाह रखे हुए हैं, उन्होंने खुद ये तस्लीम किया है कि इसमें سعودی عرب کی جو ہے مداخلت بڑی واضح نظر آ رہی ہے. بالکل جس طریقے سے سعودی عرب کی مداخلت بحرین میں نظر آ رہی ہے اسی طریقے سے عراق میں نظر آ رہی ہے, اور وہ یہ نہیں چاہتے کہ جو نور المالکی حکومت ہے وہ مضبوط ہو, اور ٹارگیٹ بھی ان لوگوں کو کیا جا رہا ہے کہ جو سیکورٹی کے لوگ ہیں یعنی پولیس ہے, پیرا ملٹری فورس ہے, اور ان لوگوں کو ٹارگیٹ کیا جا رہا ہے. تو اس طریقے سے خوف و ہراس کی صورت پیدا کی جا رہی ہے, اور میں یہ سمجھتا ہوں کہ اگر انہوں نے مزید, ان قوتوں نے جن کا میں حوالہ دے رہا ہوں, کہ اگر انہوں نے مزید اس قسم کی جو ہے وہ کارروائی کی تو ایک بار مجھے اس بات کا ڈر ہے کہ دوبارہ کہیں عراق جو ہے خانہ جنگی کی لپیٹ میں نہ آ جائے. کیونکہ آپ کو معلوم ہے کہ اپریل سے لے کے دو تین مہینے ایسے ہیں جو بہت ہی مطلب نازک مہینے ہیں, اس میں پوری فوج جو ہے امریکہ کی جو کمبیٹ فورس ہے وہ بھی چلی جائے گی, اور امریکہ کا کوئی بھی یعنی ایسی فوج جو کہ لڑائی سے جس کا تعلق ہے وہ وہاں نہیں رہے گی. تو یہ صورتحال جو ہے یہ دو تین مہینے میں بڑی نظر آ رہی ہے, اور میں سمجھتا ہوں کہ وہ لوگ کہ جو پہلے ہی سے اس سلسلے میں ایک منصوبہ بندی کر چکے ہیں اور سامراج کے زبردست حمایتی ہیں اور چاہتے ہیں کہ عراق کو مزید جو ہے نا عدم استحکام سے دوچار کر کے اس پورے علاقے میں ان قوتوں کی طرفداری کی جائے, حمایت کی جائے, ان کو مضبوط کیا جائے, کہ جو نہیں چاہتے کہ وہاں کے عوام کی امنگوں سے متعلق جو جمہوری ادارے پرویش پا رہے ہیں یا نمو پا رہے ہیں یا آگے بڑھ رہے ہیں ان کو نیست و نابود کیا جائے. اور میں یہ سمجھتا ہوں کہ مجھے بڑا افسوس ہے کہ اس میں سعودی عرب کا جو رول ہے وہ بہت اچھا نہیں ہے, اور سعودی عرب کو یہ سوچنا چاہیے کہ وہ کب تک امریکہ کی حمایت پر اور امریکہ کے تعاون سے جو ہیں وہ اس قسم کی حرکتیں کر رہے ہیں. خود اپنے بھائیوں کے لیے یہ سارے لوگ جو شہید ہوئے ہیں یہ بھی تو عرب ہیں, اور یہی لوگ ہیں بےچارے کہ جنہوں نے صدام کی آمریت کے خلاف جانے دیے ہیں, اپنے بچوں کو قربانیاں دی ہیں, اور یہ لوگ لڑتے رہے. تو آج سعودی عرب دوبارہ جو ہے وہ ان کے خلاف جو ہے جس طریقے سے یہ کر رہا ہے وہ خود اس کا جو اثر ہوگا بہت جلد سعودی عرب پہ پڑنے والا ہے. اگر وہ سمجھ رہے ہیں کہ وہ محفوظ رہ سکتے ہیں, میں نہیں سمجھ سکتا کہ وہ محفوظ رہیں گے, اور بہت جلد ان کو معلوم ہو جائے گا کہ یہ صورتحال مسلمانوں کے اتحاد کے لیے, خود عرب لیگ کے اتحاد کے لیے بڑی نقصان دہ ثابت ہوگی.
بہت بہت شکریہ آغا مسعود حسین صاحب, لائن پہ موجود رہیے گا. اور چلتے ہیں دہلی اسٹوڈیو جہاں برے صغیر کے ممتاز اسلامی اسکالر ڈاکٹر ظفر الاسلام خان صاحب آج ہمارے مہمان ہیں. خان صاحب, جناب یہ جو کاروائیاں ہیں دہشت گردی کی, یہ مزاحمتی تحریکوں کا کام تو یوں نہیں ہو سکتا ہے کہ اس میں عام لوگ مارے جا رہے ہیں. مزاحمت اگر امریکہ کے مقابلے میں ہے تو امریکی کارواں پر حملہ ہو تو سمجھ میں آتا ہے, یا امریکی اسٹیبلشمنٹ کو ادب بنایا جائے. جو لوگ بھی یہ کاروائیاں کر رہے ہیں وہ عراقی عوام کو کس بات کی سزا دینا چاہتے ہیں؟
دیکھیے, میں نے صرف ایک امکان کا ذکر کیا تھا. ہم یہاں بیٹھ کے دلی میں بہرحال فیصلہ نہیں کر سکتے, وہ شاید جو لوگ بغداد میں وہ بھی فیصلہ نہیں کر سکتے کہ یہ کس نے کیا ہے, لیکن اس بات کا امکان موجود ہے, اور اس سے پہلے بھی اس طرح کی چیزیں وہاں پہ ہوتی رہی ہیں پچھلے 10 سالوں میں. لیکن اسی کے ساتھ ساتھ جو عرب رجعت پسند ہیں وہ بالکل نہیں چاہتے ہیں کہ ایران کے تعلقات عراق کے ساتھ بڑے عمدہ اور خوشگوار ہوں, وہ یہ نہیں چاہتے ہیں. اسی کے ساتھ ساتھ وہ یہ نہیں چاہتے ہیں کہ عراق دوبارہ عرب دنیا کی قیادت کا رول کے رول میں آئے. یقیناً ایک زمانہ تھا جبکہ عراق کی جو ہے دو تین جو اہم ترین ملک تھے عرب دنیا میں, اس میں ہوا کرتا تھا, وہ یہ نہیں چاہیں گے کہ یہ دوبارہ ہو. اسی طرح سے ایسی طاقتیں بھی ہوں گی جو نہیں چاہیں گی کہ جو عرب سمٹ ہونے والی, عرب چوٹی کانفرنس ہونے والی وہ کامیاب ہو, اور شاید اس نہ چاہنے میں سب سے زیادہ امریکہ اور اس کا پٹھو اسرائیل ہے. اسرائیل بالکل نہیں چاہتا کہ موجودہ صورتحال میں, جب کہ پانسا اس کے خلاف پلٹ چکا ہے اور پورے مشرق وسطیٰ میں بلکہ پورے عالم عرب میں مشرق سے لے کے مغرب تک ایک صورتحال ایسی پیدا ہو گئی جو کہ اسرائیل کے لیے بہت تشویشناک ہے, ایسی صورتحال میں وہ بالکل نہیں چاہے گا کہ عرب متحد ہوں اور کسی بات پر متفق ہوں. تو ہم کو شک کا دائرہ کافی وسیع رکھنا چاہیے اور یہ سمجھنا چاہیے کہ ایسی طاقتیں بہت سی ہیں جو کہ قطن نہیں چاہتی کہ عرب اتحاد ہو, وہ اور قطن نہیں چاہتی کہ عراق ایک مضبوط اور ایک قائدانہ رول میں سامنے آئے और वो बिल्कुल नहीं चाहती हैं कि इराक के ईरान के साथ अच्छे ताल्लुकात हों, और मैं समझता हूं कि इस बात में कि इराक के ताल्लुकात खराब हों, जैसे अभी हिंदुस्तान में पूरी कोशिश हो रही है कि हिंदुस्तान के ताल्लुकात ईरान से खराब हों और उसके लिए हर किस्म के प्रोपगंडा किया जा रहा है, तो इस बात का बहुत इम्कान है कि वही ताकतें इराक में भी ये काम कर रही हैं, और 20 बमों का एक साथ फटना कोई मामूली बात नहीं है, और ये वही लोग कर सकते हैं जो कि पूरी तरह से मुनज्जम हो, उनके पास बहुत वसाइल हो, उनके पास यानी न सिर्फ मादी वसाइल हों बल्कि बशरी वसाइल भी हों। तो हमको ये समझना चाहिए कि ये कोई मामूली वाकया नहीं है, और इसके पीछे वो आलमी ताकतें यकीनन हैं जो कि इस्लाम का भला नहीं चाहती। अलकायदा का जिक्र हुआ, मैं जानता हूं कि अलकायदा अगरचे उसकी नीयत कुछ भी हो लेकिन अमलन उसका फायदा अमेरिका ही को होता है, इसलिए कि वो माहौल पैदा होता है जिसमें अमेरिका को अपने जालिमाना कार्रवाई करने की इजाजत मिलती है, और वो सब कर पाता है जो कि आम हालात में नहीं कर पाएगा, लेकिन वो दुनिया को दिखा करके कि ये दहशतगर्द मुसलमान है, इस्लाम दहशतगर्दी सिखाता, इसलिए उसके खिलाफ हमारी कार्रवाई जायज़ है, तो ये उसको जवाब फराहम करते हैं कि उस किस्म का काम कर सकें।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया आदिल साहब। जनाब इराक में अलकायदा का किरदार क्या है?
देखिए, वो जैसे मैंने अभी कुछ देर पहले कहा था कि बहुत से ऐसे धमाके हैं कि जिसकी बराह रास्त जिम्मेदारी अलकायदा कबूल करती है, और इसके बाद दुनिया में जाहिर है वो क्लेम करते हैं, और नज़र भी आता है कि पूरी दुनिया में या कम अज़ कम इस्लामी ममालिक में उनका नेटवर्क मौजूद है, और फिर दुनिया के किसी और खित्ते से इसकी तरदीद नहीं आती। लिहाजा जब एक खुद रिस्पॉन्सिबिलिटी कबूल की जाती है और फिर उसकी तरदीद नहीं होती, तो इसमें तो कोई शक ही नहीं है कि वहाँ पर ये बॉम्ब ब्लास्ट में और जो है अफरा तफरी फैलाने में अलकायदा का न सिर्फ बहुत रोल है बल्कि उनका हदफ है कि किसी तरह इराक को जो है वो उसके हिस्से बखरे किए जाएं और खाना जंगी उसमें की जाए। लेकिन बिल्कुल सही अभी तस्करा हुआ इसका कि उसका अल्टीमेटली फायदा अमेरिका को जाता है, अमेरिका को जाता है, वेस्टर्न कुव्वतों को जाता है जो इस्लामी ममालिक के वसाइल को लूटना चाहती हैं, और तेल की दौलत हो या दीगर मादनी वसाइल हों उन पर वो कब्जा चाहती हैं, और वो एक लूटमार का बाजार जो है वो पूरे शर्क औसत में जो है वो गर्म किए हुए हैं और वसाइल को लूट रही हैं, तो उसका फायदा तो यकीनन उन कुव्वतों को जाता है। अब यहाँ पे जो अलकायदा का रोल है इस खास तौर पर हमले के बाद जो 6 साल 10 साल पहले अमेरिका ने किया था कि बज़ाहिर तो वो ये दिखाना चाह रहे हैं कि वो अमेरिकन जो एक कब्जा है वहाँ पर उसके खिलाफ वो जिद्दोजहद कर रहे हैं, लेकिन आपने बजा तौर पर उस तरफ इशारा किया था कि वो तो फिर नज़र आए कि कोई अमेरिकन कारवान पे हमला हो रहा हो या अमेरिकन मफादात पे कुछ हमला हो रहा हो, वो तो बेगुनाह जो है लोगों पर हमला करते हैं, बेगुनाह लोग जो हैं वो उसमें शहीद होते हैं, माएँ जो हैं वो बिलक रही होती हैं और उनके सामने उनके बच्चे जो हैं वो शहीद हो रहे होते हैं, जो ख्वातीन हैं उनके शौहर शहीद हो रहे हैं, बच्चे शहीद हो रहे हैं, तो ये तो किसी तौर पर भी कोई अमेरिका के खिलाफ तो जिद्दोजहद ये नज़र नहीं आती। रोल जो अलकायदा वहाँ पर प्ले करना चाहती है वो नज़र सामने यही आ रहा है कि वो इराक में खाना जंगी पैदा करना चाहती हैं। आपको याद होगा कि जब अमेरिका ने वहाँ पर हमला किया था तो मीडिया में बहुत स्ट्रांगली ये बातें सामने आई थी कि इराक को तीन हिस्सों में तकसीम कर दिया जाए, एक कुर्द हिस्सा, एक वो हिस्सा कि जिसमें शिया गालिब अक्सरियत है, और दूसरा वो हिस्सा कि जिसमें सुन्नी गालिब अक्सरियत है। लेकिन खुद इराकी अवाम की जानिब से और इराकी गवर्नमेंट की जानिब से बड़े शदीद रद्द अमल सामने आया इन तजावीज़ पर, और मेरा ख्याल है सल्यूट करना चाहिए इराकी अवाम को कि इन सब मसाइल और कस्मा पुरसी के बावजूद उन्होंने साम्राज्य ताकतों की ये कोशिश कामयाब नहीं होने दी कि इराक के हिस्से बखरे कर दिए जाएँ। जाहिर है कि उससे इराकी अवाम को तो कोई फ़ायदा होने वाला नहीं है। तो अलकायदा का रोल जो है वो यही नज़र आ रहा है कि फिर से इस एक जो वो प्लान था या जो ख्याल था उसको रिवाइव किया जाए और खाना जंगी की सूरत पैदा की जाए। और जाहिर है कि इराक जब मजबूत होता है और इराकी गवर्नमेंट जो डे बाई डे जो है वो स्ट्रेंथन हो रही है, डे बाई डे दिन ब दिन जो मजबूत हो रही है, अगर वो मजबूत होती है और वहाँ पर अरब समिट जैसी चोटी की कॉन्फ्रेंसेज होती हैं, अब वहाँ पर ये जो अरब ममालिक में जो कुछ अवाम की तरफ से जो है तहरीकें उठ रही हैं उनकी हिमायत में आवाज़ बुलंद होती है, तो जाहिर है कि अलकायदा के मकासद जो है वो पूरे नहीं होते। तो वो ये बम ब्लास्ट करवा कर और वो वहाँ पर अफरा तफरी पैदा कर कर खाना जंगी की सूरत हाल पैदा करना चाहते हैं, एक बात। और दूसरी बात जिसका भी जिक्र हुआ कि फ़िरका प्रस्ती को भी वो रिवाइव करना चाहते हैं, यानी वो चाहते हैं कि इराक जो है वो शिया सुन्नी की बहस में पड़ जाए और ये हो कि धमाके कौन करवा रहा है, सऊदी अरब किसको सपोर्ट कर रहा है, ईरान किसको सपोर्ट कर रहा है, वगैरह वगैरह। इस तरीके से वो ये चाहते हैं कि यहाँ पर ये सिचुएशन जो है रिवाइव हो, जो कि इराकी अवाम ने खुसूसन और फिर जो उनकी तमन्नाओं की तर्जुमान है इराकी गवर्नमेंट, उसने ये साजिश अब तक नाकाम कर दी है। और अपने हमसायों के साथ जिनमें जाहिर है कि ईरान जो है सरे फहरिस्त है, वहाँ पर जिस तरह से उनके मुआहदे हो रहे हैं, जिस तरह से ईरान वहाँ पर टेक्निकी जो है वो इमदाद फराहम कर रहा है और जिस तरह इराक की रिकन्स्ट्रक्शन में एक रोल पैदा जो है वो हो रहा है ईरान का, उसको भी वो इस आड़ में कि वहाँ पर खाना जंगी है या दम इस्तेकाम है रोकना चाहते हैं। तो मैं तो मुख्तसरन यही कहूँगा कि अलकायदा का रोल क्या है, अलकायदा का रोल डिस्ट्रक्शन का है, तबाही का है, खाना जंगी का है, अदम इस्तेकाम का है, इराकी अवाम को जो है वो इतना कमज़ोर करने का है कि वो अपने वसाइल को खुद इस्तेमाल ना कर सकें और साम्राज्यी ताकतें, इस्तेमारी ताकतें, अमेरिका वेस्ट उनके तेल को लूटते रहें, उनके ह्यूमन रिसोर्सेज को लूटते रहें और इराक को एक ऐसा रिश्ता हुआ जख्म बना दें जो अरब दुनिया के अंदर, कि पूरी अरब दुनिया में वो जख्म जो है वो रिश्ता रहे, अरब अवाम जो हैं वो अपनी तमन्नाओं के मुताबिक अपनी हुकूमतें एस्टेब्लिश ना कर सकें, उनको कहीं से जो है अखलाकी और मादी इमदाद ना मिल सके, और सबसे बढ़ के जो सबसे बड़ा इस्तेमार ने एक वहाँ पर इसराइल अपना एक गुर्गा बिठा रखा है, उसकी तरफ अरब दुनिया का ध्यान जो है वो ना हो। तो मैं तो समझता हूँ कि इराक की ख़ास तौर पर इन हालात में और ये जो हम धमाकों पर गुफ्तगू करें इसके तनाजुर में, लेकिन पूरी मुस्लिम दुनिया और अरब दुनिया में अलकायदा का रोल जो है एक तकरीबी कुव्वत का है जो पूरे मुसलमानों में फूट डालना चाहती है, जो पूरी मुस्लिम दुनिया में अफरा तफरी चाहती है और सबसे बढ़ के मुसलमानों को इतना कमज़ोर कर देना चाहती है कि फिर वो उन इस्तेमारी ताकतों के सामने उठ ना सकें। इसके अलावा तो मुझे पूरी दुनिया में कोई मुस्बत रोल नज़र नहीं आ रहा, पाकिस्तान हो जहां उसके हिमायत याफ्ता तालिबान हैं, या अरब दुनिया हो, या मैं कहूँगा शाम हो, वहाँ पर जो कुछ तबाही हो रही है वो उसके पीछे अलकायदा एक मुनज्जम जमात के तौर पर नज़र आ रही है, और उसके पीछे मैं फिर कहूँगा कि इस्तेमारी ताकतें ख़ास तौर पर अमेरिका जो है उसको किसी न किसी सूरत में इतनी बड़ी एक फोर्स के तौर पर जिंदा रखने में एक बहुत अहम रोल अदा कर रहा है।
शुक्रिया जनाब। आगा मसूद हुसैन साहब
जी,
आप जनाब इराक में अलकायदा ग्रोह कब से सरगर्म है?
देखिए ये बात मैं आपकी खिदमत में आज करना चाहता हूँ कि देखिए अलकायदा जो है ये ओसामा बिन लादेन ने बनाई थी और इसको सऊदी अरब में बैठ के ये इन्होंने अलकायदा यानी जो कायदा होता है ना अलिफ बे से, इससे इसका उन्होंने नाम रखा था। और आपको मालूम है कि ओसामा बिन लादेन जो था ये अमरीका CIA के लिए काम करता था, और जब ये पाकिस्तान आया तो आपको मालूम है कि इन्होंने रूस के खिलाफ जो जंग लड़ी थी उसमें ओसामा बिन लादेन का बड़ा अहम किरदार था, और उन्होंने जो मुजाहिदीन थे उनको इन पैसे भी ओसामा के जरिए मिलते थे, अमेरिका जो ओसामा को देता था, ओसामा के पास खुद भी बड़े पैसे थे तो वो इन मुजाहिदीन को देता था। तो उस जमाने से लेकर ये जो अलकायदा है ये एक CIA का जो है ना एक ऐसा बाजू है कि जो जिसको के लोग ये समझते हैं कि ये मुसलमानों के लिए काम कर रहा है, हालांकि अभी हमारे भाई ने जो अभी साहब ने बात की वो बिल्कुल सही की है कि ये तो एक बाजू है अमरीकी CIA का, और ये मुसलमानों के अंदर जो है गर्व पैदा करना चाहता है। तो यही इसी कराची में ओसामा बिन लादेन जो है $21 के जो है वो लोगों को रिक्रूट करते थे अफगानिस्तान में जंग के लिए रूस के खिलाफ। तो मैं तो रोज़ अव्वली से इस बात का मेरा ख्याल है और मेरा मुताला भी है, मेरा मुशाहदा भी है کہ القاعدہ کسی طریقے سے مسلمانوں کا دوست نہیں ہے بلکہ یہ سی آئی اے کا ایک ایسا بازو ہے کہ جو مسلمانوں کے علاقوں میں داخل ہو کے اسلام کے نام پر جو ہے ایسی تخریبی کارروائیاں کر رہا ہے کہ جس سے تمام مسلم ممالک جو ہیں وہ عدم استحکام کا شکار رہے ہیں. مسلم ممالک میں دو ایسے ملک ہیں کہ جن کے پاس سیاسی بصیرت بھی ہے, قوت بھی ہے, اور وہ ہے ایران اور پاکستان. لیکن پاکستان کی بدنصیبی یہ ہے کہ اس کی جو سویلین حکومت ہے یہ امریکہ کی اعلی کار ہے, تو اس لحاظ سے یہاں پہ امریکہ کو اپنے قدم جمانے کا موقع ملتا ہے. لیکن ایران کے اندر وہ کوشش کر رہا ہے کہ کسی طریقے سے بلوچستان کے راستے کسی بھی طریقے سے ایران کے جو ایک استحکام ہے, ایران کے اندر جو ایک مضبوطی ہے ان کے عوام کے مابین اور قیادت کے مابین, اس کو بھی مجروح کیا جائے. تو اب القاعدہ جو ہے وہ استعمال ہو رہی ہے عراق کے اندر. عراق کے اندر آپ کو معلوم ہے کہ پہلے بھی ہوا تھا, اور اب میں بالکل یہ بات تو آپ مجھ سے زیادہ جانتے ہیں کہ جو سنی انسرجنٹ ہیں کہ جنہوں نے بندوقیں اٹھائیں, جن کو کہ اسلحے ملے سعودی عرب کے راستوں سے, انہوں نے اہل فقہ کو بری طریقے سے مجروح کیا, اور امریکی سی آئی اے باقاعدہ ان کی نشاندہی کرتی تھی کہ کہاں پہ حملہ کرنا ہے کہاں پہ حملہ نہیں کرنا. تو اس میں وہ انسرجنٹ یعنی وہ لوگ جو باغی سنی باغی تھے اور ان کے ساتھ ساتھ القاعدہ شامل تھا, تو میں یہ عرض کر رہا ہوں کہ عراق کو یہ اتنا مطلب کمزور کرنے پہ تلے ہوئے ہیں. نور المالکی کے خلاف آپ دیکھیں کہ آئے دن ان کے عرب اخبارات کا اگر آپ مطالعہ کریں, جو کہ مجھے تھوڑا سا موقع ملتا ہے پڑھنے کا, اور جو انگریزی میں شائع ہوتے ہیں, تو آپ اس سے اندازہ لگا سکتے ہیں کہ کس طریقے سے نور المالکی کو بدنام کرنے کی کوشش کی جا رہی ہے. حالانکہ اس وقت جو فیز ہے اس وقت عراق میں وہ تعمیر نو کا فیز ہے, اور نور المالکی جو ہے اور ان کی جو کابینہ ہے کہ جس کے اندر ہر طب مکتبہ فکر کے لوگ, کرسچنز بھی ہیں, سنی بھی ہیں, شیعہ بھی ہیں, وہ لوگ مل کے اس کی تعمیر نو کر رہے ہیں. اب یہ نہیں چاہتے عراق جو ہے وہ تعمیر نو کے سلسلے میں کامیاب ہو جائے اور اس کی ایک پورے عرب ممالک میں اس کی ایک حیثیت ہو, اس کی کوئی اہمیت ہو. اب یہ اس سے گھبرائے ہوئے ہیں کہ جو 27 مارچ سے جو عرب لیگ کا اجلاس ہو رہا ہے اس سے یہ گھبرائے ہوئے ہیں, کیونکہ صدام حسین کے بعد یہ سب سے بڑا اجتماع ہے عرب دنیا کا. تو یہ اور پھر میں آ سکوں القاعدہ کو تو اگر تھوڑی دیر کے لیے ہم پیچھے بھی چھوڑ دیں, خود مسلمان ممالک جو ہے یہ اپنے دشمن ہیں. یہ بظاہر ان کا نام اسلام کا نام دیتے ہیں, لیکن آپ یقین کریں ان کو اسلام سے نہ اسلام کی تعلیمات سے, بلکہ میں تو یہ سچا کہہ کے جاؤں گا کہ نہ سرکار دو عالم کی تعلیمات سے ان کو کوئی محبت ہے. اگر ہوتی تو آج یہ جس طریقے سے قافلہ کر رہے ہیں امریکی سامراج کی, تو ایسی قافلے سے تو کوئی نہیں کرتے. اور میں آپ سے بالکل دیکھیے چھوٹا منہ بڑی بات, یہ جو سعودی عرب سمجھ رہے ہیں یا وہ سارے بحرین کے لوگ بحرین کی قیادت سمجھ رہی ہے یا قطر وطر یہ لوگ سمجھ رہے ہیں کہ ہماری جو حکومت ہے وہ امریکہ کی وجہ سے قائم ہے, یہ بڑی غلط فہمی کا شکار ہیں. دنیا میں جن لوگوں نے اپنے عوام کو مسترد کر کے بیرونی طاقت پر انحصار کیا ہے, ان پر بھروسہ کیا ہے, ان کا انجام بہت برا ہوا ہے. تو میں یہ کہہ رہا ہوں کہ اب بھی ایسے لوگوں کو کہ جو القاعدہ کی حمایت کر کے یہ ظاہر کرنا چاہتے ہیں کہ یہ لوگ ایک اسلام کی ایک اولین شکل جو ہے وہ سامنے لانا چاہتے ہیں, یہ جھوٹ درغ گوئی ہے, یہ اتنی بڑی درغ گوئی ہے, یہ اتنی بڑی منافقت ہے. اور جو اہل علم ہیں جو مشاہدہ رکھتے ہیں مڈل ایسٹ کے بارے میں, وہ اچھی طرح سمجھتے ہیں کہ اس کا سارا مقصد ایک ہی ہے کہ کسی طریقے سے اسرائیل کے دست و بازو کو مضبوط کیا جائے, کیونکہ اسرائیل اگر مضبوط ہوگا تو جتنے بھی مغربی طاقتیں ہیں جو ہیں وہ بھی مضبوط ہوں گی, اور سارے جو مسلمانوں کے وسائل ہیں اس خطے میں ان کو بڑے آسانی سے ان کو حاصل کرنے کا موقع ملے گا. یہ چیزیں میرا خیال ہے خود مسلمان ملکوں کو سمجھنا چاہیے, ان کی قیادت کو سمجھنا چاہیے. عرب لیگ کے 22 ارکان جو ہیں مجھے تو وہ نظر نہیں آتے کہ ان میں کوئی اتنی قوت ہے, ان کے اندر اتنی شکتی ہے کہ یہ مقابلہ کر سکیں گے, کیونکہ یہ سب عیاش لوگ ہیں اور ان کے پاس کوئی نظریہ نہیں ہے, ان کے پاس کوئی فکر نہیں ہے, ان کے پاس کوئی ویژن نہیں ہے, نہ پاس ان کے پاس تاریخ کا کوئی گہرا مطالعہ ہے, نہ مستقبل کی تاریخ پہ ان کی کوئی نگاہ ہے. یہ اسی طریقے سے کریں گے, اور ایسی قوتیں ہیں کہ جو عرب ممالک میں ایک تہذیب و تمدن کو نئے حالات, نئے واقعات, نئی تاریخ کے ساتھ مرتسم کرنا چاہتے ہیں, لکھنا چاہتے ہیں, رقم کرنا چاہتے ہیں, یہ ان کی مزاحمت کرتے رہیں گے. اور مزاحمت کرنے میں یہی مسلمان لوگ ہیں, اور یہ القاعدہ جیسی تنظیم جیسے پاکستان میں تحریک طالبان پاکستان ہے, یہ ایجنٹ ہیں سامراجیوں کے, اور جو مسلمانوں کو آپس میں لڑا کے مختلف عنوان سے یہ تحقیق کر رہے ہیں مسلمانوں کو. اور آپ یقین کیجئے کہ یہ ایسی قوتیں زیادہ عرصے تک زندہ نہیں رہیں گی, تاریخ نے بتایا ہے, اور خود خداوند تعالیٰ کا اپنا بھی ایک نظام ہے جو پوری کائنات میں چل رہا ہے, اور یہ بہت جلد جو ہے یہ ناکام ہوں گے, اور پوری دنیا دیکھے گی سے ان کی ناکامی پر لوگ ہنسیں گے اور منہ چڑھائیں گے ان پہ.
بہت بہت شکریہ ڈاکٹر ظرف الاسلام خان صاحب. جناب صدام کے زمانے میں تو عراق میں القاعدہ کا کوئی نام نہیں تھا. امریکہ کے حملے اور قبضے کے بعد اس ملک میں اس گروہ کا نام سامنے آیا, اسے عراق میں لایا کون؟
دیکھیے عراق میں کون لایا یہ تو بحث میں میں نہیں پڑھوں گا اس لیے کہ مجھے معلوم نہیں کہ انہیں کون لایا, لیکن یہ بات بالکل درست ہے کہ القاعدہ اور اس طرح کے جو دوسرے گروپ ہیں جند اللہ وغیرہ ان سب کو سی آئی اے نے بنایا اور انہوں نے ایک زمانے تک ان کی بڑی خدمت کی افغانستان میں اور دوسری جگہوں پر بھی, اور اب وہ اگرچہ بظاہر وہ سی آئی اے کی نہیں ہیں اور بظاہر سی آئی اے یا امریکہ کے خلاف لڑ رہے ہیں, لیکن عملاً اور انڈائریکٹلی وہ ماحول پیدا کر رہے ہیں جس سے کہ امریکہ کو فائدہ ہوتا ہے, جس سے اسرائیل کو فائدہ ہوتا ہے, جس سے رجعت پسند جو عرب حکمراں ان کو فائدہ ہوتا ہے, جس سے وہ ڈکٹیٹرشپس جو قائم ہیں عرب ممالک میں ان کا فائدہ ہوتا ہے. اور میں سمجھتا ہوں کہ آج جو وہاں پہ ایک لہر چلی ہے جو تونس سے شروع ہوئی ہے اور مصر میں بھی آئی ہے اور کچھ حد تک اور دوسری جگہوں پر بھی آ رہی ہے, ان سب لہروں کو ختم کرنے اور ان کو دوبارہ ایک ایسے ان کے اوپر نظام مسلط کرنے میں یہ مدد کر رہے ہیں جس میں کہ ڈکٹیٹرشپ واپس آ جائے گی, جس میں کہ ایمرجنسی واپس آ جائے گی, جس میں کہ ظالم حکمراں واپس آ جائیں گے. تو گویا یہ ماحول وہ پیدا کر رہے ہیں اپنی بیوقوفی کی وجہ سے, وہ سمجھ رہے ہیں کہ بڑا اچھا کام کر رہے ہیں لیکن عملاً جو اس کا نتیجہ نکل رہا ہے وہ بہت ہی خراب نکل رہا ہے. ان کو ضرورت تھی کہ افغانستان کے بعد اپنے آپ کو ختم کر دیتے اور کہتے کہ بھائی ہمارا جو کام تھا وہ ختم ہو گیا, لیکن اپنی بیوقوفی اور اپنی کچھ فہمی کی وجہ سے یہ آج بھی جاری ہیں, اور انہوں نے اپنے ان اعمال کی وجہ سے ایک طرف تو عوام کو اپنے خلاف کر لیا ہے اور دوسری طرف جو حکمراں طبقہ ہے جو رجعت پسند حکمراں طبقہ عرب ممالک میں ہے ان کو بھی جواز پیدا کر دیا ہے ان کے لیے کہ وہ اپنے ممالک میں سختی کریں اور اپنے ممالک میں بہت سخت سیکورٹی کے نظام قائم کریں اور عوام پر سختی کر کے ان کو ان حقوق سے محروم کریں جو کہ ایک عام انسان کا حق ہے. تو گویا یہ امریکہ کی مخالفت کرتے ہوئے بھی ان چیزوں کی مدد کر رہے ہیں اور ان اہداف کی مدد کر رہے ہیں جو کہ امریکہ چاہتا ہے اور امریکہ کے پٹھو اس علاقے میں چاہتے ہیں اور جو اسرائیل چاہتا ہے. تو یہ ہر طرح سے جب وہ وہاں پر لڑ رہے تھے اس وقت بھی امریکہ کے حامی تھے اور آج جب کہ بظاہر امریکہ کے حامی نہیں ہے تب بھی ان کی ایک طرح سے مدد فراہم کر رہے ہیں.
بہت بہت شکریہ خان صاحب, بہت بہت شکریہ. عبدی صاحب, عراقی عوام اور عراقی رہنماؤں کا کہنا ہے کہ عراق میں دہشت گردی امریکہ اور سعودی عرب کی سرپرستی میں ہو رہی ہے. امریکہ تو عراق میں اپنی شکست کا بدلہ لینے کے لیے دہشت گردوں کی حمایت اور سرپرستی کرتا ہے, سعودی عرب یہاں دہشت گرد گروہوں کی حمایت کیوں کرتا ہے؟
میرا خیال ہے بات بالکل واضح ہے کہ سعودی عرب کی جو حکومت ہے وہ ایک کامرانہ حکومت ہے. سعودی عرب میں جو نظام حکومت چل رہا ہے وہ نہ تو اسلامی پوائنٹ آف ویو سے, نہ جمہوری پوائنٹ آف ویو سے, نہ اخلاقی پوائنٹ آف ویو سے, یعنی دنیا کا کوئی بھی آپ نظام جس میں مثبت طرز تفکر کچھ نہ کچھ نظر آتا ہو وہ آپ لے لیں, سعودی عرب کا جو نظام ہے وہ اس میں فٹ نہیں آئے گا, اور اس کو ظالمانہ اور آمرانہ نظام ہی کہا جا سکتا ہے. جو جس کو اگر کہا جائے کہ ایک مسلمہ امر ہے کہ عوام کے جو لوگ لبرلزم کو یا جمہوریت کو پروموٹ کرتے ہیں وہ یہ سمجھتے ہیں کہ عوام کی تمناؤں کے بغیر کوئی بھی نظام ٹھیک نہیں ہوتا, اور اسلامی پوائنٹ آف ویو سے تو بادشاہت ظاہر ہے کسی صورت میں جائز ہی نہیں ہے. اب عرب دنیا جو ہے وہ کروٹ بدل رہی ہے, اور جس کو اقبال نے کہا تھا کہ افق سے جو ہے وہ آفتاب جو ہے آفتاب تازہ جو ہے وہ ابھر رہا ہے, اور آمریتیں ختم ہو رہی ہیں. مصر کا حال آپ دیکھ لیں, تیونس کا حال آپ دیکھ لیں, اس کے بعد آپ جو مظاہرے اردن میں ہو رہے ہیں, قطر میں ہو رہے ہیں, کویت میں ہو رہے ہیں, خود سعودی عرب میں کے ایک بہت بڑے حصے میں جو مظاہرے ہو رہے ہیں اور روز ہو رہے ہیں ان کو آپ دیکھ لیجئے. تو اب ان آمروں کا سورج جو ہے وہ ڈوبتا ہوا محسوس ہو رہا ہے, اور ایک نیا اسلامی جمہوری سورج جو ہے وہ مشرق سے طلوع ہوتا ہوا نظر آ رہا ہے. اب یہاں پر جو یہ آمر ہیں یہ اپنے بچاؤ کے لیے جو چیزیں یا جو ہتھکنڈے استعمال کر سکتے ہیں ان میں ایک بہت بڑا ہتھکنڈا فرقہ واریت ہے. سعودی عرب عراق میں جس کو آپ سپانسر ٹیررزم کہیں, कि स्पॉन्सर्ड टेररिज्म करके, ये बात बिल्कुल वाजह है कि 20 शहरों में धमाके और फिर इतने वसाइल कहां से, ये छोटे मोटे ग्रुप्स के बस की बात नहीं है जब तक कि इनको पूरी तरह से कहीं ना कहीं से स्पॉन्सर्ड ना किया जा रहा हो। तो एक तो इससे मल्टीपल फायदे होंगे सऊदी अरब को, एक तो ये कि फिरका वारियत फैलेगी और आलम इस्लाम में जब भी फिरका वारियत फैलेगी शिया सुन्नी की, देवबंदी की, तो उसका फायदा आमिरों को जरूर जाएगा क्योंकि मुस्लिम मुआशरा उससे कमजोर होगा, उनमें रेजिस्टेंस की और जो आमराना हुकूमतों को चैलेंज करने की जो और गैर कानूनी हुकूमतों को चैलेंज करने की जो सलाहियत है वो जो है वो खत्म होगी। और दूसरा, खुद अगर इराक मुस्तहकम होता है तो इराक के मुस्तहकम होने का मतलब है जमहूरी हुकूमत का मुस्तहकम होना, इस्लामी हुकूमत का मुस्तहकम होना, तमाम जो इस्लामी मकतबे फिक्र हैं उनकी जो मिलके वहां पर हुकूमत बनी हुई है उसका मुस्तहकम होना। ये किसी सूरत में भी उन हुकूमतों को गवारा नहीं है कि जिन्होंने एक आमराना हुकूमतें वहां पर कायम की हुई हैं सिर्फ इस अवाम को, जिसको हम कहते हैं कि ये डर देकर, डराकर या खौफ से या लालच से, यानी जो कुछ हरबा इस्तेमाल हो सकता है वो करते हैं। लेकिन अब जैसे ये अरब स्प्रिंग का जिसे नाम दिया गया, ये जिस तरह से शुरू हुआ है, तो सऊदी अरब को और दीगर जो आमराना हुकूमतें हैं उन्हें साफ पता चल रहा है कि आज या कल, और ये बात याद रखने की है कि आज या कल, ये जल्द या बदेर ये सारी हुकूमतें टॉपल होंगी और अवाम की तमन्नाओं की हुकूमतें जो हैं वो बनेंगी। तो इस खित्ते में अदम इस्तेकाम के लिए ये जो स्टेट टेररिज्म है यानी स्पॉन्सर्ड टेररिज्म जो है ये की जा रही है। और इराक में ये टेररिज्म करने से मल्टीपल फायदे हैं, यानी फिरका वारियत का बढ़ना इसमें एक फैक्टर है, मुआशरे की जड़ों का खोखला होना इसमें एक फैक्टर है, फिर वहां पर जब पर इराक में जब हुकूमत मौसर नहीं होगी तो जो साम्राज्य ताकतें हैं कि जिन्होंने सऊदी और दीगर जो आमिर हुकूमतें हैं वहां बिठा रखी हैं, उनको इराक के वसाइल लूटने का मौका मिलेगा इराक के, क्योंकि आजकल खुद वेस्टर्न हुकूमतें जो हैं अपने इकोनॉमिक सिस्टम की वजह से जवाल पजीरी का शिकार हैं, उन्हें सब जरूरत है कि वो मुसलमानों के वसाइल लूटें। तो ये सब फायदे हैं सऊदी अरब के।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। बहरहाल इराक में सैकड़ों सऊदी बाशिंदे पकड़े गए हैं जिनके पास से भारी मकदार में असलहा और गोला बारूद भी बरामद हुआ है, और इन दहशतगर्दों ने अपने इकबाली बयान में साफ और वाज़े लफ्जों में कहा है कि उन्हें असलहे और माली सहूलतें सऊदी हुकूमत ने फराहम की हैं, लेकिन अमरीका ने कभी सऊदी हुकूमत से यह नहीं कहा कि दहशतगर्दों की मदद न की जाए। इसी के साथ प्रोग्राम अंदाज़े जहां अपने अख्ताम को पहुंचता है, हम आपसे इजाजत चाहते हैं, खुदा हाफिज़।